آپ نے اپنی کتاب مقامات میں اس پر ایک مضمون بھی لکھا، اور ہم گاہے بگاہے آپ کی گفتگو میں یہ تذکرہ بھی سنتے ہیں، بلکہ یہ ترکیب بھی آپ ہی کے قلم سے میرے علم کی حد تک پہلی دفعہ سامنے آئی، دبستان شبلی کی۔ آپ نے اس مضمون میں بتایا ہے کہ دبستان شبلی سے کیا مراد ہے، اور دبستان شبلی کے وہ کیا خصائص ہیں جس کی بنیاد پر آپ اس کو ایک منفرد دبستان یا ایک نقطہ نظر یا ایک سوچنے سمجھنے کے زاویے کے لحاظ سے پیش کرتے ہیں۔ میں اسی حوالے سے آج کچھ مزید تفصیل سے آپ سے بات کرنا چاہتا ہوں۔ دبستان شبلی میں جن لوگوں کو آپ نے شمار کیا، شبلی نعمانی سے ان کا آغاز ہوتا ہے، سید سلیمان ندوی، ابوالکلام آزاد، مولانا فراہی، ابوالعلیٰ مودودی، امین حسن اصلاحی، ہم جب ان کی مذہبی افکار کو پڑھتے ہیں تو ہمیں لگتا ہے کہ یہ سارے کے سارے حضرات کہیں روایت سے جڑے ہوئے بھی ہیں، کہیں ان کی متفرق آرا بھی ہیں۔ تو وہ کیا چیز پیش نظر تھی جس کی وجہ سے آپ نے ایک منفرد زاویہ نگاہ دبستان شبلی کا اس کو نام دیا، اور ان کی کیا خدمات ہیں جن کو آپ نے یہاں بیان کیا ہے؟
میں نے یہ بات وہاں بھی واضح کرنے کی کوشش کی ہے کہ میں یہ ترکیب کس پس منظر میں استعمال کر رہا ہوں۔ ہمارے ہاں مذہبی فکر کی ایک تاریخ ہے، اگر آپ اس کو دیکھیں، اور پھر میں مذہبی فکر کے بارے میں بھی توجہ دلا دوں کہ مذہب تو اس ہدایت کا نام ہے جو اللہ کے پیغمبروں کے ذریعے سے ملتی ہے۔ اب قیامت تک کے لیے یہ ہدایت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی ذات والا صفات سے ملی ہے۔ چنانچہ بار بار میں یہ توجہ دلاتا ہوں کہ مذہب کا لفظ ہی اس وقت استعمال کیا جائے گا جب یہ بتایا جائے گا کہ یہ ہدایت اللہ کے آخری پیغمبر نے دی ہے۔ کہاں دی ہے؟ یہ قرآن میں ہے، یہ سنت میں ہے، یہ ان کی تعلیمات اور ان کے ارشادات میں ہے۔ لیکن انسان کا معاملہ یہ ہے کہ جو کچھ بھی اسے دیا جائے گا اس کا فہم اس کے ساتھ متعلق ہو جائے گا۔ یعنی یہ یوں نہیں ہے کہ آپ نے ایک قلادہ بنایا اور انسانوں کے گلے میں ڈال دیا اور وہ جانور ہیں، اس سے بندھے رہیں گے، ایسا نہیں ہوتا۔ تو اس لیے مذہبی فکر وجود میں آتا ہے۔ علامہ اقبال نے جب اپنے خطبات دیے تو دیکھیے اس کا نام انہوں نے کیا رکھا، ریکنسٹرکشن آف ریلیجیس تھاٹ ان اسلام۔ یعنی مذہب نہیں، وہ تو آگے ان اسلام میں بیان ہوا ہے، مذہبی فکر اس کی تشکیل جدید، اس کی ریکنسٹرکشن، اس کو ایک نئی صورت دینا۔ تو مذہبی فکر اپنی ذات میں انسانی کام ہے۔ ہمارے ہاں بھی اس مذہبی فکر کی ایک خاص، جس طرح کہ میں نے عرض کیا، تاریخ ہے۔ اس میں بڑے غیر معمولی لوگ پیدا ہوئے۔ ہمارے ہاں تو عام طور پر لوگ مختلف فنون کے حوالے سے بڑے لوگوں سے واقف ہیں، مثلا فقہ ہے، یعنی قانون۔ ظاہر ہے کہ مذہب کے جو بنیادی تصورات تھے یا مذہب میں جو قانون دیا گیا تھا اس کو سامنے رکھ کر ایک قانون کی بڑی روایت ہمارے ہاں قائم ہوئی۔ وہ اتنی بڑی روایت ہے کہ اس نے صدیوں تک مسلمانوں کے لیے وہ قانونی فکر فراہم کیا ہے جس پر یہ سلطنت چلتی رہی ہے۔ اس کے بڑے لوگوں کو آپ فقہا کے نام سے بیان کرتے ہیں، یہ مالک ہیں، یہ شافعی ہیں، یہ ابو حنیفہ ہیں، یہ احمد بن حنبل ہیں، اللہ ان پر اپنی رحمتیں نازل کرے۔ اسی طرح سے نحو کے ائمہ، آپ سیبے کا نام لیتے ہیں، آپ زمخشری کا نام لیتے ہیں، آپ فرا کا نام لیتے ہیں۔ اسی طریقے سے علم تاریخ کے ماہرین ہیں، ابن خلدون کا اس میں بہت بڑا نام ہے۔ وہ مورخین جنہوں نے تاریخ لکھی اور اس میں کام کیا، محدثین نے ایک پورے فن کو وجود بخشا، اس میں بہت بڑے بڑے نام ہیں، امام بخاری ہیں، امام مسلم ہیں۔ لیکن اگر آپ دیکھیں تو اس میں ایک خصوصی امتیاز ان لوگوں کو حاصل ہے جنہوں نے کسی خاص فن میں تو اس طرح کا اختصاص نہیں کیا، یعنی کہ اس سے واقف نہیں تھے، یعنی ان فنون کے وہ بھی علماء تھے، لیکن ان کا اصل کام کیا تھا، انہوں نے اس پورے دین کو ایک تعبیر میں ڈھال دیا۔ یعنی یہ گویا پورے دین پر کام تھا، دین کا مقصد کیا ہے، دین کے باہمی اجزاء کا ربط کیا ہے، وہ کس طرح مل کر ایک کل بنتے ہیں، اور کیسے ہم یہ کہہ سکتے ہیں کہ یہ اب دین ہے جس کو آپ بیان کریں۔ یعنی یہ محض دین کا کوئی قانون نہیں ہے، کوئی فقہی بات نہیں ہے، بلکہ دین ہے۔ تو اس میں اگر آپ غور کر کے دیکھیں تو ایک بہت بڑا نام امام غزالی کا ہے، اسی طرح ایک بڑا نام ابن تیمیہ کا اور ان کے شاگرد ابن قیم کا ہے۔ ایک ایسی تعبیر کے بانی ہوئے ہیں وہ کہ جس کا اس وقت تک اگر آپ غور کریں تو بڑی حد تک سیاسی غلبہ بھی مشرق وسطی میں ہوا ہے. ایسے ہی امام غزالی نے جس طرح دین کو تعبیر کیا, جس کو دین کی صوفیانہ تعبیر کہا جاتا ہے, اس کا بھی ایک عمومی غلبہ ہوا ہے. اگر کہا جائے تو کہا جا سکتا ہے کہ اس وقت عالم اسلام میں شاید 80-90% لوگ اسی تعبیر کے حاملین ہیں ہمارے ہاں. اسی طرح ایک بڑا نام اس میں شاہ ولی اللہ کا ہے. ایسا ہی ایک بڑا نام مولانا سید ابواللہ صاحب مودودی کا ہے کہ انہوں نے دین کی ایک سیاسی تعبیر کی, اور وہ بھی پورے دین کی تعبیر ہے, اور اس کو اس طریقے سے پیش کیا. یہاں اختلاف اتفاق زیر بحث نہیں ہے. اس پس منظر میں, یعنی یہ پس منظر تمام پس منظر ہے, اس میں جو ایک علم کی روایت بنی ہمارے ہاں, اس علم کی روایت کو کئی چیلنج درپیش ہوئے ہیں اگر آپ غور کریں. یعنی وہ چیلنج درپیش ہوا کہ جب صحابہ و تابعین کا دور ختم ہوا, نئی دنیا سے واسطہ پڑا, وہ چیلنج درپیش ہوا جب یونانی فلسفے کے اثرات ہم تک پہنچے, وہ چیلنج درپیش ہوا کہ جب دین کی صوفیانہ تعبیریں خواہ وہ ہندو مت سے آئیں یا افلاطونس سے آئیں یا دوسرے ذرائع سے آئیں, وہ اثر انداز ہونا شروع ہوئیں. دور حاضر میں بھی اس کو ایک چیلنج درپیش ہوا, اور وہ چیلنج مغربی تہذیب کا چیلنج تھا. یعنی علم کی تعبیرات بدل گئیں, ایک نیا دور پیدا ہوا, مغرب میں رینائسنس ہوا, اس کے نتیجے میں ایک انلائٹنمنٹ کا پروجیکٹ چلا. دنیا جو پہلے گاڈ سینٹرڈ تھی, یعنی اللہ تعالیٰ کی ذات کو بنیاد بنا کر انسان کو دیکھا جاتا تھا, وہ انسان سینٹرڈ ہو گئی, انسان مرکز ہو گئی, اور جدیدیت کے اس دور کو ہم نے دیکھا. اس کے نتیجے میں افکار پیدا ہوئے, خیالات پیدا ہوئے, سائنس کے عروج پایا. یہ ایک دوسرا چیلنج تھا, بڑا چیلنج جو مسلمانوں کے فکر کو پیش آیا. اس کا سامنا جو لوگ کر رہے تھے, یعنی ایک طرف تو یہ صورتحال تھی, جو لوگ اس کا سامنا کر رہے تھے ان میں دو رویے پیدا ہوئے اس زمانے میں. تو ان میں سے ایک رویہ حفاظت کا رویہ تھا, یعنی جو ہمارے پاس میراث ہے بس اس کو سمیٹ کر بیٹھ جائیے, کہیں کوئی اس کو اچک نہ لے, لوگوں کے اندر اس کا رسوخ قائم رہے. کچھ لوگ دنیا سے بے شک آنکھیں بند کر لیں لیکن اس دین کو بچا لیں. اگر آپ غور کر کے دیکھیں تو یہ جذبہ بھی بڑا غیر معمولی جذبہ. اقبال نے ایک موقع پر کہا, بلکہ اس کو اسرار میں, اسرار و رموز میں ایک باقاعدہ عنوان بنایا ہے, کہ جس وقت کسی قوم کے قوا میں اس محلال پیدا ہو جائے تو اس میں تقلید اجتہادی بصیرت سے بہتر ہے. تو ایک تقلیدی نوعیت کا جمود جس کو ہم کہتے ہیں, لیکن وہ بہرحال حفاظت کے دائیے سے پیدا ہونے والا ذہن تھا. اس ذہن کی نمائندگی سب سے بڑھ کر یہاں پر دو مکاتب فکر نے کی, یعنی ایک جن کو آپ بریلوی مکتب فکر کہتے ہیں, دوسرے وہ جن کو آپ دیوبندی مکتب فکر کہتے ہیں. اب ہم ان کو روایتی علماء سے بھی تعبیر کر لیتے ہیں کبھی. یعنی جو روایت علم کی قائم تھی انہوں نے اس روایت کو محکم پکڑا اور یہ کہا کہ اسی پر رہنا چاہیے, اور ایسے لوگ پیدا کرنا چاہے, مدارس بنائے, ان کی تربیت کی, تعلیم دی انہیں, کہ جن کو ایک طرف اس تعبیر سے وابستہ رکھا جو امام غزالی سے پیدا ہوئی تھی اور مسلمانوں کا احاطہ کر چکی تھی, دوسری جانب انہوں نے انتخاب کر لیا کہ مثلا ہم اب حنفی ہیں تو بس اس میں ایک تسلب ہوگا, اسی کے ساتھ وابستہ رہیں گے, اور جو اجماعی روایت دین کی قائم ہو گئی ہے اس کو موضوع بحث نہیں بنائیں گے. اگر وہ موضوع بحث بنی تو اس وقت ہم سیلاب کے سامنے کھڑے ہیں, ہم بہہ جائیں گے پوری طرح. یہ ایک رجحان تھا, اس کو مذمت کی نگاہ سے نہیں دیکھیے. جتنا بڑا سیلاب آ رہا تھا اور جس طرح کا طوفان تھا, اس کے مقابلے میں اس کی بھی ایک جگہ ہے, اس کو تاریخ کے عمل کی روشنی میں سمجھنا چاہیے. اس کے بالمقابل وہ لوگ بھی کھڑے تھے کہ جو یہ کہہ رہے تھے کہ یہ نیا علم آ گیا ہے, نئی دنیا آ گئی ہے, اس نے بساط الٹ کے رکھ دی ہے, سوچنے کے انداز تبدیل کر دیے. یعنی مغرب میں جو رینائسنس ہوا اور جس میں گویا افکار کی تعمیر نو کی ایک تصویر سامنے آ گئی, تو یہ بھی کوئی معمولی چیز نہیں. اس کو دیکھنا چاہیے, بلکہ اس کے تقاضوں کو سمجھنا چاہیے. اب دنیا میں جینا ہے تو اسی کو سمجھ کر جینا ہے. اب جو تقاضے اس نے پیدا کر دیے انہیں کا جواب دینا ہے. تو اس میں آپ دیکھتے ہیں کہ مثلا سر سید احمد خان ہیں ہمارے ہاں, وہ معمولی آدمی نہیں ہیں. یعنی ان کا خلوص, ان کی قومی حمیت, ان کا دین کے ساتھ تعلق, ساری چیزیں ایسی ہیں جن کے بارے میں آپ دو رائے نہیں رکھ سکتے, لیکن رسپانس بالکل مختلف ہے. یعنی ادھر یہ ہے کہ ہم اس سے بچ جائیں, तूफ़ान गुज़र रहा है, आपने देखा होगा बाज़ मौक़ों पर टॉर्नेडो आता है तो वो एक तरह से हर चीज़ को समेटता चला जाता है, तो एक तरीका ये है कि आप बच जाएँ, एक तरफ होकर बैठ जाएँ। उन्होंने कहा कि नहीं, ये जो कुछ आ रहा है ये अपने अंदर बहुत कुछ खैर रखता है, तो अब इसके मुताबिक यानी दुनिया में जो इसने सूरत पैदा कर दी है इसके मुताबिक हमें भी अपने आप को ढालना है। उनके यहाँ ज़्यादा सूरत हाल ये थी कि अब गौर करो, हर चीज़ को देखो, किस तरह देखना है इसको, कैसे देखना है। इधर एक नौइयत की मुसालहत की कैफियत पैदा हुई, उधर एक नौइयत की हिफाजत की सूरत पैदा हुई, यानी मुदाफ़त की एक सूरत पैदा। और मुदाफ़त में भी जो रवैया अख्तियार किया गया वो ये कि समेट कर बैठ जाइए, मुदाफ़त तो इधर भी है। यानी आप अगर गौर करें तो सर सैयद किस तरह तड़पते हुए इंग्लिस्तान गए हैं विलियम म्योर की किताब का जवाब देने के लिए, यानी उन्होंने जवाब क्या दिया, उसमें क्या उसलूब इख्तियार किया, इस वक्त वो ज़ेर बहस नहीं है। लेकिन ये दो रवैये थे जो हमारे यहाँ पैदा हुए, जदीद तालीम पानी है, जदीद इल्म को हासिल करना है, दुनिया बहुत आगे बढ़ गई, हम बहुत पीछे रह गए हैं। ये हाल ही की मुसद्दस में जो नौहा पढ़ा गया और सर सैयद ने कहा एक मौके के ऊपर कि मुझसे क़यामत में पूछा गया क्या लेके आओगे, लेके आया हो तो मैं कहूँगा कि हदीस मुसद्दस लिखवा के ले आया हूँ, यानी ये हैसियत थी उसकी। तो एक तरफ ये सूरत हाल, दूसरी तरफ ये, इसमें शिबली को अगर आप देखें तो वो यानी सूरत हाल में एक दरमियान की जगह पर खड़े हुए हैं कि ये रवैया भी ठीक नहीं है, यानी मरूबियत का, मुसालहत का ये रवैया भी ठीक नहीं है। ज़ाहिर देखने वाला इसको इसी तरह ताबीर करेगा कि ये तूफ़ान है, इस तूफ़ान में क्या हो गया, हमारा भी एक माजी है, हम भी एक तारीख रखते हैं, हमारे पास भी इल्म की एक पूरी दुनिया मौजूद है। आप देखिए कि मौजू बना लिया उन्होंने सीरत को, उन्होंने अलफारूक अलमामून कि मुसलमानों को ये बताया जाए कि उनका इल्म क्या था, उनकी दुनिया क्या थी, वो दुनिया के अंदर क्या हैसियत रखते थे, उनकी तहजीब क्या थी, उस तहजीब की तारीख क्या है। एक तरफ ये सूरत हाल है, ये ज़ाहिर है कि आप ये कह सकते हैं एक 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 तरीके से मुसालहत और मरूबियत की बजाय माजी के उस तसलसल से जुड़कर खड़े होने का अंदाज़ है एक जानिब। दूसरी जानिब शिबली के यहाँ वो रसूख मौजूद है जिसकी ताबीर मज़हबी फ़िक्र हिफाजत में कर रही थी, तो इससे उनकी शख्सियत दोनों गिरोहों के दरमियान में एक जामे शख्सियत की हैसियत इख्तियार कर गई। बहुत बाद में मौलाना सैयद अबरुल्ला मौदूदी साहब ने इसको इस तरह अदा किया कि मैं एक बीच की रास का आदमी हूँ, यानी जदीद लोग भी जान सकते हैं कि मैं कहाँ खड़ा होकर बात कर रहा हूँ और कुदमा भी जान सकते हैं कि मैं उन्हीं के अंदर से, उन्हीं की रवायत में से उठा हुआ एक आदमी हूँ। तो शिबली का मामला भी यही था। शिबली ने ना सिर्फ ये कि अपने मजामीन के लिहाज से एक रवायत कायम की, जिन चीज़ों को उन्होंने इल्म का मौजू बनाया उनकी तरफ लोगों को तवज्जो हुई, जिस तरह से उन्होंने एक तहकीकी अंदाज़ इख्तियार किया चीज़ों को देखने का, वो भी लोगों के लिए बहुत हद तक अजनबी था। फिर ये कि सर सैयद ने जो एक नए तर्ज तहरीर की बुनियाद बना दी थी उसको इल्म की हद तक बहुत कमाल तक पहुंचा दिया उन्होंने, तो इस तरह वो एक नए दबिस्तान की अलामत बन गए। अब इस दबिस्तान ने जो मिजाज या जो उफ्ताद पैदा की कि एक बीच की रास के लोग होने चाहिए, ऐसे लोग के जो इधर को भी जानते हों उधर को भी जानते हों, कदीम से भी वाकिफ़ हों जदीद से भी वाकिफ़ हों। उसमें मैंने बयान किया ना कि एक मौके पर उसकी ताबीर ये की गई कि इतना पीछे जाओ कि अहद सहाबा में पहुंच जाओ और इतना आगे बढ़ो कि दुनिया में तुमसे कोई आगे ना हो। तो ये सूरत हाल है जिसको गोया एक अलामत के तौर पर आप शिबली की शख्सियत में देख सकते हैं। दबिस्तान शिबली की ताबीर इसलिए इख्तियार की गई कि फिर बहुत से बड़े लोग इसी तर्ज फ़िक्र के होकर उठे। तो शिबली चूँकि इसकी पदा करने वाले हैं तो इस वजह से अगरचे वो बाद में आने वाले ताबीरात में, फ़हम में, सोचने में बहुत कुछ इख्तलाफात भी रखते हैं, यानी फ़राई साहब ख़ुद एक दबिस्तान के बानी हो गए, इकबाल का अपना एक अंदाज़ है, इसी तरह हाली है, इसी तरीके से मौलाना सैयद अबुल्ला साहब मौदूदी हैं, मौलाना अबुल कलाम आज़ाद हैं, ख़ुद उनके शागिर्द सैयद सुलेमान नदवी हैं, ये सब अपने अपने इम्तियाज़ात रखते हैं। लेकिन वो जो बुनियादी रुझान शिबली ने पैदा किया था या जिस तर्ज तहरीर की बुनियाद रखी थी या जिस तहकीकी उसलूब को राइज करने की सही की थी और जिसके असरात पूरे बर्र सगीर पर हुए थे, उस लिहाज से ये सब दबिस्तान शिबली है। तो ये ताबीर इस पस मंज़र में इख्तियार की।
शाम सभी जो आप फरमाते हैं, आपसे ज़रे बहस रहता है मुख्तलिफ गुफ्तगुओं में भी, कि इस वक्त भी अगर आप देखें तो जो चैलेंज शिबली को दरपेश था वो चैलेंज उससे बढ़ के आज भी अपनी तरफ से खड़ा हुआ है। एक तरफ से साइंसी इजादात इलाहात का गलगला, दूसरी तरफ वही मामला है रिवायती उलमा। तो ये जो दबिस्तान शिबली ने बुनियाद रखी, जो बीच डाला, आपको लगता है कि आने वाले दौर में इसी ने असल में वो जो मज़हब की असल हिफाजत यानी जज्बा जो दोनों तरफ मौजूद था उसकी अमली ज़िंदगी या अमलियात के अंदर खड़े होके हकीकी जवाब देने की फिर कोशिश की?
ये तो शिबली से ही बात शुरू हो गई थी, लेकिन किसी जवाब के लिए कुछ मुहकम बुनियादें होती हैं जो पहले दिन नहीं दरियाफ्त हो जाती। शिबली इल्म की रवायत पे खड़े हुए इसका जवाब भी तलाश कर रहे थे और उसके लिए एक नया प्रेजेंटेशन या पेशकश का उसलूब भी लोगों को बता रहे थे, मुतारफ करा रहे थे उसको। इसमें जो इब्तदा में बड़े लोग पैदा हुए हैं उनमें तीन लोग हैं। मैंने कई बार जिक्र किया है कि जब मैं मदरसे के ज़माने में था तो बहुत लोगों को पढ़ा और अपने वालिद की सोबत की वजह से तसव्वुफ़ की पूरी शायरी, उसके अदब, उसकी तारीख से वाबस्तगी थी। तो उसमें जिन लोगों ने दौरे हाजिर के लोग कहिए कि एक तरह से पूरी शख्सियत का अहाता कर लिया, वो इकबाल, अबुल कलाम और सैयद अबुल अला मौदूदी। ये दबिस्तान शिबली के लोग हैं, मैंने इसी हैसियत से इनको पेश भी किया है। वो तीनों के यहाँ बहुत सी इनफरादियतें हैं, बहुत से तफर्रुदात भी आप कह सकते हैं, चीज़ों को देखने का एक नया अंदाज भी है। तीनों उस चैलेंज को महसूस कर रहे हैं। तीनों का मामला ये है कि वो जदीद को भी जानते हैं, कदीम को भी जानते हैं, और तीनों के लबो लहजे में वो चीज़ मौजूद है जिसकी इब्तदा शिबली ने की थी, बल्कि वो कमाल पर पहुँचा है इन तीनों के यहाँ। अबुल कलाम की अपनी अबकरियत है, अबुल अला मौदूदी का अपना एक दायरा है, इकबाल के तो क्या ही कहने, अपने अहद की बड़ी खूबसूरत आवाज़ थी जिस तरीके से उन्होंने बहुत से हकायक को बयान किया, और फिर उसके बाद ख़ुद इस सारी ताबीर को जो उन्वान दिया है वो उन्होंने दिया है, रिकन्स्ट्रक्शन ऑफ रिलीजियस थॉट इन इस्लाम, यानी मुसलमानों के मज़हबी फ़िक्र को एक नई ताबीर की ज़रूरत है। इसकी मुहकम बुनियादें चाहिए थी, ऐसी बुनियादें कि जो वाकई वो नई दुनिया पैदा कर दें। वो हमीदुद्दीन फराही ने पैदा की, और जब वो पैदा हो गई तो अब जाहिर है कि उस पर फिर एक मदरसा फ़िक्र को तामीर होना था, उसकी तामीर जारी है। तो मेरे नज़दीक तो ये अल्लाह ताला की आयात में से एक आयत है जो हमारे सामने आई है। जिस तरह एक जानब याजूज व माजूज का गलबा है, उसी तरीके से दीन की सही ताबीर भी सामने आनी चाहिए थी। इसकी बिना पड़ी है उनके काम से। उनके अपने ज़माने में तो लोग ज़्यादा मुतारफ नहीं हुए, अहले इल्म अगरचे सब के सब उनके कदरदान थे, लेकिन आहिस्ता आहिस्ता ये मदरसा फ़िक्र अपनी शनाख्त कायम कर रहा है। इसको मैं अगर कहूँ तो मैं ये कहूँगा कि शिबली ने जिस चीज़ की इब्तदा की थी उसको पहली मरतबा एक मुहकम जगह अगर किसी ने फराहम की तो इमाम फराही। और आप जानते हैं कि उन दोनों का बाहमी ताल्लुक़ क्या है, यानी रिश्तेदारी भी, उस्ताद शागिर्द का ताल्लुक़ भी है, यानी ताल्लुक़ बड़ा गैर मामूली है दोनों का। फिर दारुल मुसन्निफीन के वो भी सदर रहे हैं, उसकी इब्तदा शिबली एकेडमी के नाम से रखी गई थी। तो वही मदरसा फ़िक्र है, लेकिन इमाम फराही ने उसको बड़ी मुहकम बुनियादों पर उस्तवार कर दिया। अब एक नई दुनिया पैदा करने के लिए तमाम ज़रूरी मसाला जमा हो गया, और उसके बाद फिर बाकी काम जो है वो तारीख़ और उससे लोग वाकिफ़।